यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। नेपालको जलविद्युत, पर्यटन, कृषि जस्ता प्राथमिकताका क्षेत्रमा लगानी गर्न जापानी लगानीकर्तालाई राष्ट्रपति रामचन्द्र पौडेलको आग्रह। स्वच्छ, निष्पक्ष र विश्वसनीय रूपमा निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। चालू आर्थिक वर्षको पहिलो 6 महिनामा नेपालको कुल वस्तु निर्यात 43.8 र विप्रेषण आप्रवाहमा 39% वृद्धि भएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क। र अमेरिकामा अत्यधिक हिमपात, 2400 भन्दा बढ़ी उडान रद्द। समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले उत्पादन, जलविद्युत, पर्यटन र कृषि जस्ता नेपालको प्राथमिकताका क्षेत्रमा लगानी गर्न जापानी लगानीकर्तालाई आग्रह गर्नुभएको छ। जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेलले नेपाल र जापान बीच कूटनीतिक सम्बन्ध स्थापनाको 70 वार्षिकोत्सव मनाउन आज जापानको राजधानी टोकियोमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै राजनीतिक मुद्दालाई निष्कर्षमा पुर्याए पश्चात नेपालको प्राथमिकता अब नेपाली जनताको द्रुत सामाजिक आर्थिक विकास, प्रगति र समृद्धि हासिल गर्नुमा केन्द्रित रहेको बताउनु भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। द्विपक्षीय सम्बन्धले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्र मात्रै नभई जनता जनता बीचको सम्पर्कलाई समेटेको तथा यो क्रम विभिन्न समयमा हुने उच्चस्तरीय भ्रमणको आदान प्रदान एवं बढ़दो सहयोग मार्फत थप सुदृढ हुँदै गएको राष्ट्रपति पौडेलले बताउनुभयो। सो अवसरमा जापानका विदेश राज्यमन्त्री होरी इवाओले भ्रमणले दुई देश बीचको सम्बन्धलाई प्रगाढ़ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। आजै जापानको टोकियोमा आयोजित जापानका व्यापारिक समुदायका सदस्यहरूसँगको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक अवसरको खोजीका लागि आह्वान गर्नुभयो। राष्ट्रपति पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापारका लागि हरसम्भव सहयोग प्रदान गर्न नेपाल सरकार कटिबद्ध रहेको बताउनु भएको उहाँको सचिवालयले जनाएको छ। सो अवसरमा परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राई र सहसचिव भृगु ढुंगानाले नेपालमा लगानीको सम्भाव्यताबारे प्रस्तुति राख्नु भएको थियो। प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आचार संहिताको पूर्ण पालना गरी आगामी निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षलाई आग्रह गर्नुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन 2082 छलफलमा उठेका विषयमा जवाफ दिँदै प्रधानमन्त्री कार्कीले निर्वाचन स्वच्छ, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गरी जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको बताउनुभयो।
2082 फागुन 21 गते तोकिएको समयमा स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा चुनाव सम्पन्न गरी जननिर्वाचित सरकारलाई शक्ति सुम्पन्न यो सरकार आतुर रहेको ब्यौरा जानकारी गर्न चाहन्छु। निर्वाचनका लागि उम्मेद्वारको मनोनयन सम्पन्न भई राज्यका स्रोत साधन निर्वाचनमा केन्द्रित गरिएको छ। आन्दोलनका क्रममा लुटिएका हतियारहरू मध्ये अधिकांश बरामद भइसकेको र सुरक्षाको पूर्ण प्रत्याभूति गरिएको छ। एकीकृत निर्वाचन सुरक्षा स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ। सबै सुरक्षा संयन्त्र परिचालन सुनिश्चित गरिएको छ। यो निर्वाचन केवल सदनमा जनप्रतिनिधि पठाउने एउटा नियमित प्रक्रियाको अंग मात्र होइन, बरु यो त नेपाल राष्ट्रको नयाँ राजनैतिक संस्कृतिको प्रस्थान बिन्दु भन्नु पर्दछ भन्ने मेरो सविनय आग्रह छ। तसर्थ निर्वाचन आचार संहिताको पूर्ण पालना गरी आगामी निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न म यस सम्मानित सदन मार्फत सबै पक्षसँग हार्दिक अपील गर्दछु।
प्रधानमन्त्री कार्कीले सार्वजनिक निकायका काम कार्यवाहीलाई पारदर्शी र उत्तरदायी बनाई भ्रष्टाचार न्यूनीकरणमा पूर्ण प्रतिबद्धताका साथ लागि परेको बताउनुभयो। प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभा नभएको अवस्थामा परिपक्व संस्थाको रूपमा लिने राष्ट्रिय सभा एवं स्थायी सदनबाट प्राप्त हुने निर्देशनहरूलाई सरकारले पालना गरी अगाडि बढ़ने बताउनुभयो।
आज हामीले सदाचार नीति सम्बन्धमा छलफल गर्यौं। यो भविष्यमा भ्रष्टाचार शून्य नेपाल बनाउने महत्वपूर्ण दस्तावेजका रूपमा आउनेछ भन्ने विश्वास लिएकी छु। जेएनजी आन्दोलनका युवाहरूले उठाएको मूल मुद्दा नै भ्रष्टाचार रहित समाज, सुशासन, सदाचार नै हो। जनताको सही मतबाट छिट्टै प्रतिनिधि सभा आउँदैछ। हामीसँग राष्ट्रिय सभा छ, यसलाई परिपक्व बुजुर्गहरूको संस्थाको रूपमा लिने गरिन्छ। देशको हितमा परिपक्व र विवेकसम्मत भूमिका खेल्ने स्थायी सदनबाट प्राप्त हुने निर्देशनहरूलाई सरकारले शिरोपर गर्नेछ। हामीले भत्किएका संस्थाहरूलाई सुव्यवस्थाले जोड्नेका छौँ र एउटा नयाँ आशाको बिउ रोपेका छौँ। मुलुकमा व्याप्त भ्रष्टाचार, दण्डहीनता र अन्याय जस्ता संरचनात्मक कारणहरूको निवारणको लागि सबै निकाय एकजुट भएर लाग्न ढिला नगरौं।
बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन 2082 माथिको छलफलका लागि पेश गर्न भएको थियो। प्रतिवेदनमाथिको छलफलमा सांसदहरूले दिगो विकास र शान्तिलाई प्राथमिकता दिनुपर्ने, सबै तहका सरकारको कामको सम्मान गर्नुपर्ने र व्यक्तिगत रूपमा सदाचार नीति पालन गर्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभाको आजको बैठकले तीनवटा अध्यादेशहरू स्वीकृत गरेको छ। गृहमन्त्री ओम प्रकाश अर्यालले प्रस्तुत गर्नुभएको मतदाता नामावली ऐन 2073 संशोधन गर्न बनेको अध्यादेश 2082 प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश 2082 र नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेश 2082 सभाले स्वीकृत गरेको हो। यसैगरी बैठकमा सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रिय सदाचार नीतिमाथिको छलफलमा सांसदहरूले उठाएका विषय र प्रधानमन्त्री सुशीला कार्कीले व्यक्त गर्नुभएको विचारसहित प्रतिवेदनमा समावेश भएका सुझावहरूलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देशन दिनुभयो। यसैगरी बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले अध्यागमन ऐन र सो ऐन अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरू सम्बन्धी अध्ययन प्रतिवेदन 2082 सभा समक्ष पेश गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक माघ 23 गते शुक्रबार दिउँसो 1:15 बस्नेछ। निर्वाचन आयोगले निर्वाचन लक्षित मिथ्या सूचना, भ्रामक समाचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढ़ाएको छ। आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना संकलन, विश्लेषण र नियामक निकाय मार्फत आवश्यक कार्यवाहीको प्रक्रिया अघि बढ़ाएको हो। नियामक निकायसँगको सहकार्यमा आयोगले सूचना सदाचार एकाई गठन गरेर काम गरिरहेको जनाएको छ। प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने विभिन्न भाषाहरू हाम्रा सम्पत्ति भएकाले तिनलाई मर्न दिन नहुने बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भाषा आयोगले तयार पारेका दुईवटा फरक फरक विषयका अध्ययन प्रतिवेदन ग्रहण गर्दै वहाँले भाषाको संरक्षण गर्नुपर्नेमा जोड़ दिनुभयो। भाषा आयोगका अध्यक्ष डाक्टर गोपाल ठाकुर नेतृत्वको आयोगको प्रतिनिधि मण्डलले मातृभाषा शिक्षा सम्बन्धी प्रतिवेदन र अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक 2022-2032 नेपालको राष्ट्रिय कार्ययोजना कार्यान्वयन सम्बन्धी प्रतिवेदन प्रधानमन्त्री कार्की समक्ष पेश गरेको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात
तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेस देशको विकासका लागि नेतृत्व लिन तयार रहेको बताउनु भएको छ। उहाँले नागरिकको अपेक्षा अनुसार नै पार्टी सुधारिएको भन्दै सुधारिएको नेतृत्वले नै देश विकासको नेतृत्व पनि लिने बताउनुभयो। जलवायु परिवर्तन, बढ़दो प्रदूषण र मानवीय अतिक्रमणका कारण कञ्चनपुरका सिमसार क्षेत्र तथा तालतलैयाको अस्तित्व संकटमा परेको छ। जैविक विविधताको संरक्षण, जल सन्तुलन र पर्यावरणीय स्थायित्वका आधार स्तम्भका रूपमा रहेका सिमसार क्षेत्र संरक्षण तथा सम्वर्धनको अभावमा संकटमा पर्दै गएका हुन्। सिमसार क्षेत्र प्राकृतिक पानी संचित गर्ने थलो मात्र नभई दुर्लभ जलचर, जलपंक्षी, माछा, गोही, कछुवा, अजिंगर तथा विविध वनस्पतिका लागि सुरक्षित वासस्थानका रूपमा रहेका छन्। शुक्लाफाटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विनय कुमार झाले सिमसार क्षेत्रलाई जैविक विविधता सन्तुलनको सूचकका रूपमा व्याख्या गर्दै यसको संरक्षण नगरे जैविक विविधता नै संकटमा पर्ने बताउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डाक्टर महेन्द्र विष्टले नागरिकलाई सही सूचना प्रवाह गर्नु सार्वजनिक सेवा प्रसारण नेपालको पहिलो दायित्व रहेको बताउनु भएको छ। विराटनगरस्थित तारिणी प्रसाद कोइराला स्मृति संचारग्राममा सञ्चालन भएको दुई दिने समावेशी प्रसार सामग्री उत्पादन तथा प्रसारण सम्बन्धी तालिमको आज समापन कार्यक्रममा उहाँले मीडियाको नाममा हुने कतिपय भ्रमित समाचारले अहिले समाजलाई नकारात्मक प्रभाव पारिरहेकाले यस्तो अवस्थामा सही सूचना प्रवाह गर्नु सरकारी संचार माध्यमको मूल धर्म रहेको बताउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालको प्रमुख प्रशासकीय अधिकृत विष्णुराम नेउपानेले सार्वजनिक सेवा प्रसारणले समावेशी कार्यक्रम उत्पादन एवं प्रसारणलाई जोड़ दिएको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकामा अत्यधिक हिमपातका कारण जनजीवन प्रभावित हुनुका साथै 2400 भन्दा बढ़ी उड़ानहरू रद्द भएको छ। उत्तरी क्यारोलिनाको सार्लोट डगलस अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले आँधीको कारण 1800 भन्दा बढ़ी उड़ानहरू रद्द गर्न बाध्य पारेको बताएको छ। अमेरिकी मौसम विभागले उत्तर र दक्षिण क्यारोलिनामा भारी हिमपात र तीव्र हावासहितको तटीय आँधी बेहरीको चेतावनी दिएको छ। पाकिस्तानको सुरक्षा बलले दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा अतिवादी समूहसँग भएको भिडन्तमा करिब 200 जनाको मृत्यु भएको छ। करिब 40 घण्टाको भिडन्तमा कम्तीमा 145 जना अतिवादी, 17 सुरक्षाकर्मी र 31 जना सर्वसाधारणको मृत्यु भएको बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुगतीले बताउनुभयो।
चालु आर्थिक वर्षको 6 महिनामा नेपालको कुल वस्तु निर्यात 43.8% वृद्धि भएको छ। यस अवधिमा निर्यात बढ़ेर 1,42,02,00,00,000 रूपियाँ बराबर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात 31.8% वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः 57.5% र 10.7% वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा 66.7% कमी भएको नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित मुलुकको पछिल्लो आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनमा उल्लेख छ। वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान, जुत्ता तथा चप्पल लगायतका वस्तुको निर्यात बढ़ेको छ भने चिया, उनी, गलैंचा, हस्तकलाका सामान लगायतका वस्तुको निर्यात भने घटेको छ। आर्थिक वर्ष 2082-83 छ महिनामा कुल वस्तु आयात 14.2% वृद्धि भई 9,39,02,00,00,000 बराबर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात 7.1% वृद्धि भएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः 5.9%, 22.1% र 32.4% बढ़ेको छ। आयात निर्यात विश्लेषण गर्दा नेपालको कुल व्यापार घाटा 10.1% वृद्धि भई 7,97,00,00,000 पुगेको छ। सोमबार नेपाली बजारमा सुन चाँदीको भाव उच्च रकमले घटेको छ। सोमबार सुनको भाव तोलामा 13,400 रूपियाँले घटेर प्रति तोला 2,86,600 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
भूटानलाई पराजित गर्दै नेपालले साफ U19 महिला च्याम्पियनशीपको फाइनल खेल्ने सम्भावनालाई कायम राखेको छ। पोखरा रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालले भूटानलाई 2-1 पराजित गरेको हो। नेपालको यो पहिलो जित हो। पहिलो खेलमा भारतसँग नेपाल 1-0 पराजित भएको थियो। जितसँगै नेपाल अंक तालिकामा भारतलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ। यी दुई टोलीको समान दुई खेलमा 3 अंक छ, तर गोल अन्तरमा नेपाल अगाडि छ। भारतले भने सोमबार नै भएको पहिलो खेलमा साबिक विजेता बंगलादेशसँग 2-0 गोलको हार बेहोरेको थियो। भूटान भने प्रतियोगिताबाट बाहिरिएको छ। पहिलो खेलमा बंगलादेशसँग भूटान 12-0 गोलले पराजित भएको थियो। अब नेपालले अन्तिम खेल बुधबार बंगलादेशसँग खेल्नेछ। भूटानले भने भारतसँग खेल्नेछ। अंक तालिकाका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। मछिन्द्र फुटबल क्लबले राष्ट्रिय लीगमा लाली गुराँस एसोसिएसनसँग बराबरी खेलेको छ। साद्दो बाटो स्थित एन्फा मैदानमा सोमबार सम्पन्न खेलमा मछिन्द्रले लाली गुराँससँग गोलरहित बराबरीमा खेलेको हो। लीगमा मछिन्द्रले 5 खेलमा 12 अंक जोडेको छ। लाली गुराँसको समान खेलमा 11 अंक रहेको छ। सोमबार नै भएको पहिलो खेलमा साद्दो बाटो युथ क्लबलाई चितलाङ फुटबल क्लबले गोलरहित बराबरीमा रोकेको थियो। लीगमा साद्दो बाटोले 4 खेलमा 5 अंक जोडेको छ भने समान खेलमा चितलाङको पनि समान 5 अंक रहेको छ।
खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम आज राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सू रहनेछ। देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालको जलविद्युत, पर्यटन, कृषि जस्ता प्राथमिकताका क्षेत्रमा लगानी गर्न जापानी लगानीकर्तालाई राष्ट्रपति रामचन्द्र पौडेलको आग्रह। स्वच्छ, निष्पक्ष र विश्वसनीय रूपमा निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। चालू आर्थिक वर्षको पहिलो छ महिनामा नेपालको कुल वस्तु निर्यात 43.8 र विप्रेषण आप्रवाहमा 39% वृद्धि भएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क। र अमेरिकामा अत्यधिक हिमपात, 2400 भन्दा बढ़ी उडान रद्द। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।